यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिसाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 300 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै वीर पुर्खाको बलिदानबाट निर्माण भएको मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। कोरोना संक्रमण दर बढ़दै गएपछि आजदेखि माघ 15 गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय। आजबाट 12 देखि 17 वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइँदै नारायणहिटी संग्रहालय परिसरमा जग्गा भाड़ामा लगाउने कार्यमा मिलुमा मतो देखिएको हुन सक्ने छानबिन समितिको निष्कर्ष। बढ़ी विद्युत खपत गर्ने उद्योग स्थापना गर्न निजी क्षेत्रलाई सरकारको आह्वान र युक्रेनमा बढ़दो तनावलाई लिएर जेनेभामा अमेरिकी र रूसी कूटनीतिक बीच वार्ता शुरू।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रत्येक वर्ष पुष 27 गते मनाइने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायण शाहको 300 जन्म जयन्ती मनाउन लागिएको हो। विक्रम सम्बत 1779 पुष 27 गते गोर्खामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विक्रम सम्बत 1779 चैत्र 25 गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो। त्यसअघि नेपाल 52 राज्यमा विभाजित थियो। पृथ्वीनारायण शाह राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो। पृथ्वीनारायण शाहको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगड़ासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। पृथ्वीनारायण शाहले विक्रम सम्बत 1801 नुवाकोट विजय गर्नुभएको थियो। त्यसको 25 वर्षपछि 1826 काठमाडौँ उपत्यकामा विजय हासिल गर्नुभयो। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी, विजयपुर आदि विजय गर्दै देशको सीमाना बढ़ाउनु भएको थियो। सबै जात जाति भाषा भाषीको सहयोग लिएर नेपाल एकीकरणको श्री गणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी 300 पृथ्वी जयन्ती मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा कमलादीबाट सांस्कृतिक झाँकी एवं बाजागाजा सहित सिंहदरबार पश्चिम मूल ढोका स्थित पृथ्वीनारायण शाहको शालिगमा जम्मा भई माल्यार्पण गर्ने कार्यक्रम रहेको छ। यसै गरी दिउँसो 2:30 बजे जमल स्थित राष्ट्रिय नाचघरमा नेपालका विभिन्न सांस्कृतिक झलकहरूको प्रस्तुति गरिने भएको छ। यस्तै अन्य संघ संस्थाले पनि कार्यक्रम आयोजना गरी देशभर पृथ्वी जयन्ती मनाउँदैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताउनु भएको छ। राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिनुहुँदै युगिन मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने दायित्वलाई कार्यरूपमा उतार्दै मुलुकको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौम सत्तालाई अक्षुण्ण राखी विकास र समृद्धिको साझा राष्ट्रिय संकल्प पूरा गर्न आजका दिनले प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको बताउनु भएको छ। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको 300 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति श्रद्धासुमन अर्पण गर्दै उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। देशभक्तिको भावनाले उत्प्रोत हाम्रा पूर्वजको गौरवपूर्ण योगदान र सचेत प्रयत्नका कारण नेपाल सदैव स्वाधीन र सार्वभौम राष्ट्रका रूपमा रहेको राष्ट्रपतिको भनाई छ। तत्कालीन गोर्खाका राजा पृथ्वी लक्ष्मीनारायण शाहको नेतृत्वमा तराई पहाड़ र हिमालका नागरिकले नेपाल राष्ट्रको भौगोलिक र भावनात्मक एकीकरणमा ठूलो योगदान गरेको तथ्य इतिहासमा अंकित रहेको राष्ट्रपतिले स्मरण गर्नुभएको छ। नेपाल एकीकरण मार्फत यहाँका मौलिक सांस्कृतिक भाषा र परम्परालाई संरक्षण गरी सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने फराकिलो आधार भूमि समेत तयार भएको राष्ट्रपतिको सन्देशमा उल्लेख छ। महत्वपूर्ण राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धि हासिल गर्नुपर्ने वर्तमान चरणमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहका दूरदर्शी विचारलाई आत्मसात गर्दै अघि बढ़न सके मुलुकको सामाजिक आर्थिक रूपान्तरणमा योगदान पुग्न जाने राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ। पछिल्ला दिनमा कोरोना संक्रमण दर बढ़दै गएपछि सरकारले आजदेखि माघ 15 गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हिजो एक विज्ञप्ति जारी गरी आजदेखि माघ 15 गतेसम्म देशभरका आधारभूत तथा माध्यमिक विद्यालयमा वार्षिक विदामा मिलान हुने गरी विदा दिने निर्णय गरेको हो। विदाको समयमा 12 वर्षदेखि 17 वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकी मार्फत खोप लगाउने कार्यक्रम रहेकाले बालबालिकालाई खोप लगाउने कार्यमा सहयोग गर्न अभिभावकहरूलाई विज्ञप्ति मार्फत आग्रह गरिएको छ। विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित परीक्षा भने जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जेड आकारमा बसाई व्यवस्था मिलाई सञ्चालन गर्न सकिने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। गृह मन्त्रालयले 25 जना भन्दा बढ़ी भेला हुन नपाउने निर्णय गरेको छ। पछिल्लो समय कोरोना संक्रमण बढ़दै गएपछि कोविड संकट व्यवस्थापन केन्द्रको सिफारिश अनुसार यस्तो निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता सुदीप कोइरालाले जानकारी दिनुभयो।
यो गृह मन्त्रालयसँग सम्बन्धित विषयहरूमा गृह मन्त्रालयले आज निर्णय गरेर कार्यान्वयनको लागि सम्बन्धित निकायमा पठाएको छ। त्यो निर्णयहरू मध्ये चाहिँ अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा 25 जना भन्दा बढी भेला हुने गरी भेला तथा महोत्सव आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्ने भनिएको छ भने माघ 7 गतेदेखि लागू हुने गरी सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा अनिवार्य रूपमा कोविड विरुद्धको खोप लगाएको कार्ड साथमा राख्ने र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने भनिएको छ। त्यसै गरी माघ 7 गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने भनिएको छ।
गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले माघ 7 गतेदेखि सार्वजनिक ठाउँमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य गरिएको पनि बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका प्रधानमन्त्रीको हिजो पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री सहितको 5 दलीय समन्वय समितिको बैठकमा सहभागी हुनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देवाको परीक्षण गरिएको हो। यस्तै शिक्षा वन तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई कोरोना पोजिटिभ देखिएको छ। रूगाखोकी लागेपछि गरिएको परीक्षणमा उहाँको कोरोना पोजिटिभ देखिएको हो। मन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ। मन्त्री पौडेल हाल होम आइसोलेशनमा बस्नुभएको छ भने दैनिक भेटघाटका कार्यक्रम स्थगित गरिएको छ। हिजो देशभर 1,446 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 8,965 नमूनाको पीसीआर परीक्षण गर्दा 1,357 जनामा र 2,464 नमूनाको एन्टीजेन परीक्षण गर्दा 89 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हिजो 255 जना संक्रमण मुक्त भएका छन् भने 2 जनाको कोरोनाका कारण मृत्यु भएको छ। यस्तै हिजो देशभर 2,10,594 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट 12 देखि 17 वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ। मन्त्रालयले काठमाडौँ ललितपुर र भक्तपुर जिल्लाका सबै स्थानीय तहको समन्वयमा 12 देखि 17 वर्षसम्मका सबै विद्यार्थीलाई खोप लगाउने भएको हो। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सोमबारदेखि ती उमेर समूहका विद्यार्थीलाई फाइजर र मोडर्ना खोप दिइन थालेको बताउनुभयो। उहाँले पहिलो मात्रा लगाएको 4 हप्तापछि दोस्रो मात्रा खोप लगाइने बताउनुभयो। केही दिन यता 6,66,000 खोप प्रयोग गरिने सिरिन्ज आएपछि विद्यार्थीलाई खोप अभियान शुरू गरिएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द गरे पनि स्थानीय तहको समन्वयमा विद्यार्थीलाई खोप लगाइने उहाँले बताउनुभयो। मन्त्रालयले अभिभावकलाई आफ्ना बालबालिकाका लागि खोप लगाउन खोप केन्द्र लिएर जान अनुरोध गरेको छ। देवघाटमा लाग्ने संक्रान्ति सहितका जिल्लामा सञ्चालन भइरहेका र हुने तयारीमा रहेका मेला महोत्सव बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा हिजो सम्पन्न जिल्ला कोविड 19 संक्रमण व्यवस्थापन समिति सीसीएमसी सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो। बैठकले भौतिक रूपमा 25 जना भन्दा बढ़ी उपस्थित भई हुने सबै प्रकारका सभा जुलुस सम्मेलन प्रदर्शन भेला जात्रा महोत्सव गर्न रोक लगाउने निर्णय गरेको हो। साथै संचालन भइरहेको चितवन महोत्सवका हकमा पुष 29 गते पूर्ण रूपमा बन्द गर्ने गरी 2 दिन व्यवस्थापनका लागि समय उपलब्ध गराउने निर्णय बैठकले गरेको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मंगलबारदेखि शुरू हुन लागेको रत्नगर महोत्सवको हकमा केही दिन स्थगित गरेर अवस्था हेर्नका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताउनु भएको थियो। पछिल्लो समय नेपालमा फेरि कोरोना संक्रमणको दर बढ़न थालेको छ। कोरोना संक्रमणबाट बस्नका लागि सरकारले निशुल्क खोप अभियान संचालन गरिरहेको छ भने अभियान अन्तर्गत पाल्पामा लक्षित समूह मध्ये करिब 90% नागरिकले खोप लगाइसकेका छन्। पाल्पाबाट हाम्रा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पामा कोरोना विरूद्धको खोप कार्यक्रम सफल भएको छ। पाल्पामा पहिलो डोजको खोप लगाउनेको संख्या 90% पुगेको छ भने दोस्रो डोजको खोप लगाउनेको संख्या 80% पुगेको छ। त्यस्तै 18 वर्ष मुनि तथा 12 वर्ष माथिका बालबालिकामा 93% खोप लगाइसकेका छन्। कोरोना विरूद्धको दुवै डोजको खोप लगाउनु भएका समाधिका राजन थापा खोपकै कारण आफ्नो जीवन बचेको अनुभव सुनाउनुहुन्छ।
मैले पनि कोविडसँगको सामना गरे, धन्न खोप लगाएको रहेछु। सकभर खोप लाउ, स्वास्थ्य मापदण्ड अपनाऊ।
लुम्बिनी प्रदेशमै जिल्लाको खोपको कभरेज राम्रो रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। अहिले दैनिक निशुल्क खोप अभियान पाल्पा अस्पताल र रामपुर अस्पतालमा चलिरहेको छ। पाल्पा र रामपुर अस्पतालमा गरी दैनिक 100 को हारहारीमा पहिलो तथा दोस्रो डोजको खोप लगाइरहेको छ। स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरी,
पहिलो मात्रा पनि लाउनु पाउने भए दोस्रो मात्रा पनि लाउनलाई हामीले दुई ठाउँबाट व्यवस्था गरेका छौँ, रामपुर अस्पताल र पाल्पा अस्पताल। कुनै पनि बेला चाहिँ ओमिक्रोन त्यहाँ भित्रिन सक्ने भावले टेस्टको दायरा बढाउने हो।
पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या समेत बढ्दै गएको छ। संक्रमण दर बढ्दै जाँदा जिल्लाका सरकारवाला भने चिन्तित भएका छन्। पाल्पा अस्पतालका कर्मचारी तथा चिकित्सकमा संक्रमण देखिएपछि अत्यावश्यक सेवा बाहेकका सेवा बन्द छन्। पाल्पामा केही प्रतिशत नागरिक खोप लगाउन छुटेको भए पनि छिट्टै सबैलाई खोप लगाएर 100% बनाउने लक्ष्य रहेको बताउनुहुन्छ पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्त।
खोपको कभरेज उच्च नै छ, अझै करिब 8-10% जति जनसंख्या छुटियो देखिन्छ। नेपाल सरकार तोकेको समयभन्दा 3 महिना अगाडि नै हाम्रो यो लक्ष्य पुग्छ भन्ने हामीले चाहिँ अनुमान गरेका छौँ।
कोरोना विरुद्धको खोप लगाइसकेको भए पनि मास्क लगाउने, समय समयमा साबुन पानीले हात धुने तथा भीड़भाड़मा नजाने हो भने संक्रमण हुने सम्भावना कम हुने चिकित्सकहरूको सल्लाह भएकाले सोही अनुसार नियम पालना गर्ने हो भने आफू आफ्नो परिवार र समाजलाई समेत सुरक्षित राख्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी सधैं क्रियाशील रहने बताउनु भएको छ। संखुवा सभाको खाँदबारीमा हिजो आयोजित एमालेको 8 जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा लोकतान्त्रिक आन्दोलन ध्वस्त भएका बेला एमाले सानो शक्तिबाट झापा विद्रोहका नाममा संघर्षको विगुल फुकेको स्मरण गर्नुभयो। उहाँले निर्वाचनपछि तीनै तहमा एमालेको सरकार बन्ने बताउनुभयो। नेपाली कंग्रेसका उपसभापति धनराज गुरूङले देशको प्रगति र समुन्नतिका लागि फरक सोच आवश्यक रहेको बताउनु भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका 9 सुन्तली टार स्थित बीपी चोक पाकरी जोड्ने सड़कको हिजो उद्घाटन गर्दै उपसभापति गुरूङले अहिलेको सोचबाट केही माथि उठेर फरक सोचका साथ अगाडि नबढ़दासम्म समुन्नति र विकास सम्भव नभएको उल्लेख गर्नुभयो। देशको परिवर्तनका लागि विकासमा राजनीति होइन, राजनीतिभन्दा माथि उठेर अगाडि बढ़न सक्नुपर्ने उहाँको भनाइ थियो। कंग्रेसले नेतृत्व गरेको सरकारले ठूला भ्रष्टाचारको मुद्दाको छानबिन गर्नुपर्ने भन्दै उहाँले दोषी ठहरिएमा जो कोहीलाई पनि कार्यवाहीको दायरामा ल्याउनुपर्नेमा जोड़ दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले नारायणहिटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका कारण देखिएका विषयमा कानून बमोजिम कार्यवाही हुने बताउनु भएको छ। दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायत का विषयमा छानबिन गर्नका लागि गठित छानबिन समितिले हिजो बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री आलेले सो कार्यमा कमी कमजोरी गर्ने व्यक्ति वा संस्थालाई कानून बमोजिम कार्यवाही हुने बताउनुभयो। उहाँले भन्नुभयो छानबिन समितिले प्रतिवेदन बुझाएको छ, प्रतिवेदनमा कमी कमजोरी उल्लेख छ, कमी कमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानून बमोजिम कार्यवाही हुन्छ। मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेलको संयोजकत्वमा नारायणीटी दरबार संग्रहालयभित्र रेस्टुरेन्ट लगायत व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि तीन दिन अघि समिति गठन गरिएको थियो। सम्झौता विपरीत बी म्यानेजमेन्ट प्रालीले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानूनी कार्यवाही नगरेको प्रतिवेदनमा उल्लेख छ। आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिए र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति नलिए अनुमानित 14 रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण भएको देखिएको छ। छानबिन समितिमा मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव टेक नारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखा का लेखा नियन्त्रक सूर्यमणि गौतम, कानून शाखाका उपसचिव पुरूषोत्तम खतिवड़ा र समितिका सदस्य सचिवमा शाखा अधिकृत टंक बहादुर नेगी रहनुभएको थियो। मन्त्री आलेले रेस्टुरेन्टको काम रोक्न नारायणीटी दरबार संग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालक विकास समितिलाई निर्देशन दिनुभएको थियो। सरकारले बढ़ी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि निजी क्षेत्रलाई आह्वान गरेको छ। स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नुपर्छ भन्ने ध्येयका साथ सरकारले उद्योगी तथा व्यवसायीलाई त्यस्तो आग्रह गरेको हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले बढ़ी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै सरकार थप सहजीकरणका लागि तयार रहेको बताउनुभयो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट 2022 सम्बोधन गर्दै उहाँले बिजुलीको खपत बढ़ाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो। सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानेमै रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि विद्युतीय चुलोको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्धन गर्ने नीति लिएको जानकारी दिनुभयो। अहिले निजी क्षेत्रबाट संचालित उद्योगले मागे अनुसार विद्युत उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जा मन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढ़ावा दिनुपर्नेमा जोड़ दिनुभयो। थारू समुदायले परम्परागत कालदेखि नै मान्दै आएको बढ़घर प्रथाले कानूनी मान्यता पाएको छ। कञ्चनपुरको शुक्ला फाटा नगरपालिकाको 10 नगरसभाले बढ़घर संस्था परिचालन ऐन 2078 पारित गरेपछि यो प्रथाले कानूनी मान्यता प्राप्त गरेको हो। नगरसभाले पारित गरेको ऐनमा बढ़घर र भलमनसाको चयन, कार्यक्षेत्र, काम कर्तव्य अधिकार क्षेत्र, मर्यादा लगायतका प्रावधान समेटिनुका साथै कार्यक्षेत्रमा नेपाल सरकारको प्रचलित ऐन नियम विपरीत नहुने गरी काम गर्न सकिने उल्लेख गरिएको छ। अबदेखि बढ़घर र भलमनसा संस्थाको प्रत्येक वर्ष गरेको कार्यको लेखाजोखा विवरण सम्बन्धित वड़ा कार्यालय र संस्थाले वार्षिक रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ। बढ़घर छनौट गर्नका लागि चौधरी थारू समुदायमा प्रत्येक वर्ष माघ महिनाको पहिलो हप्ता तथा माघ मसान्तभित्र र राणा थारू समुदायमा असार 1 गतेदेखि मसान्तसम्म समय सीमा समेत निर्धारण गरेको छ। सर्वोच्च अदालतले मुद्दाको पेशी व्यवस्थापन गर्न मंगिर 15 गतेदेखि लागू गरेको गोला प्रथा आगामी माघ 2 गतेदेखि जिल्ला र उच्च अदालतमा समेत लागू हुने भएको छ। जिल्ला र उच्च अदालतमा समेत गोला प्रथा लागू गरिएपछि अब तीनै तहका अदालतमा मुद्दाको पेशी व्यवस्थापन प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। हाम्रा संवाददाता अर्जुन श्रेष्ठको यो रिपोर्ट।
सर्वोच्च अदालतको 70 वर्ष इतिहासमा पहिलो पटक अदालतहरूमा गोला प्रथाबाट इजलास गठन तथा पेशी व्यवस्थापन शुरू भएको छ। पेशी तोक्ने समयदेखि नै मुद्दामा चलखेल हुने गरेको भन्दै अदालतहरूमा मुद्दाको पेशी व्यवस्थापन स्वचालित प्रणालीबाट गरिनुपर्ने माग उठे पनि त्यसको अस्थायी विकल्पका रूपमा गोला प्रथा लागू गरिएको छ। कानून व्यवसायीहरूको छाता संस्था नेपाल बार एसोसिएशनले स्वचालित प्रणालीबाट पेशी व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएको थियो। पछिल्लो समय सर्वोच्च अदालतकै न्यायाधीशहरूले समेत न्यायालय सुधारको माग राख्दै इजलास बहिष्कार गर्ने तहसम्म पुगेपछि अन्तत सर्वोच्च अदालतमा मंगिर 15 गतेदेखि गोला प्रथा लागू भयो। न्यायालयमा विकृति विसंगति बढ्नुको मुख्य कारण मध्ये पेशी व्यवस्थापन पनि एउटा प्रमुख कारण भएको भन्दै नेपाल बार एसोसिएसनले अन्य अदालतमा समेत लागू गर्न माग गरेपछि माघ 2 गतेदेखि जिल्ला र उच्च अदालतमा समेत गोला प्रथा लागू हुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो।
माघ 2 गतेबाट गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन हुने गरी राजपत्रमा सूचना प्रकाशन भइसकेको अवस्था छ। उच्च अदालतहरूमा र जिल्ला अदालतमा समेत गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनको कार्य प्रारम्भ हुन्छ।
जिल्ला र उच्च अदालतमा गोला प्रथाबाट पेशी व्यवस्थापन गर्न आवश्यक कानून परिमार्जन र निर्देशिका तयारी पछि प्राविधिक तयारी समेत पूरा गरिएको छ। जिल्ला तहमा भइरहेको तयारी बारे जानकारी दिनुहुँदै जिल्ला अदालत ललितपुरका श्रेष्ठदार विष्णु प्रसाद पाण्डे,
हामी तयारीको अवस्थामा छौ। गोला प्रणालीको माध्यमबाट पेशी व्यवस्थापन गर्नको निमित्त शाखा अधिकृतको नेतृत्वमा छुट्टै पेशी व्यवस्थापन शाखा गठन गरेका छौ। हामीले
अदालतमा पेशी व्यवस्थापन गोला प्रथाबाट हुन थालेपछि न्यायालयमा देखिएका विकृति विसंगति केही हदसम्म घट्ने अपेक्षा गरिएको छ। नेपाल बार एसोसिएसनका अध्यक्ष चन्देश्वर श्रेष्ठले गोला प्रथा पूर्ण समाधान नभए पनि यो सकारात्मक रहेको बताउनुभयो।
यो स्वचालित कृषि तोक्ने व्यवस्था भयो भने न्यायाधीशले आफू खुसी गर्ने अथवा बिचौलिया न्यायाधीशका पुग्ने वातावरण रोकिन सक्दछ, त्यसले गर्दाखेरि सकारात्मक छ।
न्यायालय आफैले गठन गरेका समितिहरूले समेत अदालतमा विकृति विसंगति रहेको निष्कर्ष निकाल्दै विभिन्न सुझावहरू दिएका छन्। पछिल्लो समय न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले न्यायालयमा देखिएको विकृति हटाउन गोला प्रथा र स्वचालित प्रणालीबाट इजलास गठन र मुद्दाको पेशी व्यवस्थापन गर्न सुझाव दिएको थियो। यस सन्दर्भमा अदालतमा देखिएका समस्याको पूर्ण समाधान गोला प्रथा नै नभए पनि केही हदसम्म प्रभावकारी हुने अपेक्षा गरिएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। काजाकिस्तानमा उत्पन्न पछिल्लो राजनीतिक अन्योल र त्यसको समाधानका विषयमा चिनिया र काजाकिस्तानका विदेश मन्त्रीबीच छलफल भएको छ। चिनिया विदेश मन्त्री वाङ यी र काजाकिस्तानका उप प्रधान एवं विदेश मन्त्री मुराबिजको टेलिफोन सम्वादमा विदेश मन्त्री वाङ यीले काजाकिस्तानलाई साथ दिन चीन दृढतापूर्वक तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको चिनिया विदेश मन्त्रालयले जनाएको छ। पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोधबाट शुरू भएको काजाकिस्तानको विरोध प्रदर्शन उग्र हुँदै जाँदा 144 जना भन्दा बढ़ीको मृत्यु भइसकेको छ। स्विजरल्याण्डको जेनेभामा अमेरिका र रूसका उच्च पदस्थ अधिकारी बीच भएको भेटमा रूसले युक्रेनमाथि आक्रमण नगर्ने बताएको छ। जेनेभामा 7 घण्टा चलेको बैठकपछि दुवै देशले आपसी तनावलाई घटाउने थप प्रयास गर्ने सहमति गरेको जनाएका छन्। बैठकमा कुनै ठोस निर्णय नभएको बताइएको छ। रूस र युक्रेनको सीमामा रूसले करिब 1,00,000 सैनिक तैनात गरे यता रूस र पश्चिमा मुलुकबीच तनाव बढ़ेको हो। सोमाली राष्ट्रिय सेनाले सोमालियाको दक्षिण पश्चिम क्षेत्रमा गरेको कार्यवाहीमा अलकायदा समूहसँग आबद्ध अल शबाबका 25 लड़ाकू मारिएको जनाएको छ। यसैगरी आइतबार भएको सेनाको आक्रमणमा 21 अल शबाब लड़ाकू मारिएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला बढ़ी नाफामुखी हुने प्रवृत्ति त्याग्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभएको छ। सोमबार राजधानीमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सीबीफिनको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले संकटका बेला बढ़ी नाफामुखी हुन नहुनेमा जोड़ दिनुभयो। बैंक तथा वित्तीय संस्थाहरूले गरेको माग बमोजिम 30% कर्पोरेट ट्याक्सबाट केही घटाउन सकिने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले संकटका बेला उद्योग जनता र बैंकलाई समेत बचाउनु भन्ने सबैको भावना हुनुपर्छ भन्नुभयो। मन्त्री शर्माले कोरिया, जापान, इजरायल लगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिटेन्स आउने गरेको सूचना प्राप्त भएको उल्लेख गर्दै ती मुलुकमा शाखा खोल्न बैंकहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री शर्माले अर्थतन्त्रमा केही चाप परेको पक्कै हो, बाहिर प्रचार गरिए जस्तो संकट भने आइ नसकेकोले सचेत हुने अवस्था भने रहेको बताउनुभयो। लघु तथा मझौला जलविद्युत आयोजनाको प्रभावकारी सञ्चालनका लागि सरकार, निजी क्षेत्र र समुदायले उपयुक्त संस्थागत संरचना निर्माण गर्नुपर्नेमा विज्ञहरूले जोड़ दिनु भएको छ। नेपाल इनर्जी फाउन्डेशनको छैटौं साधारण सभाको अवसरमा आयोजित विचार गोष्ठीका वक्ताहरूले लघु जलविद्युतबाट उत्पादित ऊर्जाको प्रयोगले डिजेल तथा मटिटेलको खपत न्यून गर्न सहयोग पुगेको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डाक्टर सुरेन्द्र लाल कर्णले नेपालको भौगोलिक र आर्थिक अवस्थाले गर्दा ठूला विद्युत आयोजना भन्दा साना तथा लघु जलविद्युत आयोजना निकै उपयोगी हुने बताउनुभयो। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका नायब कार्यकारी निर्देशक नवराज ढकालले केही समय अघि बेलायतको ग्लास्कोमा सम्पन्न सम्मेलनले स्वच्छ ऊर्जाको प्रवर्धनमा प्रतिबद्धता जनाएकोले त्यसबाट नेपालले धेरै फाइदा लिन सक्नुपर्ने धारणा राख्नुभयो। साताको दोस्रो दिन नेपाली शेयर बजार सकारात्मक मार्गमा अघि बढेको छ। आइतबारको जस्तो उच्च अंकले वृद्धि हुन नसकेको भए पनि सोमबार मध्यान्नतिर बजार 2800 अंक माथि पुगेको थियो। कारोबार बन्द हुँदासम्म सूचक 19 अंकले बढेर 2784 अंकमा बन्द भएको छ। सोमबार बढ्ने र घट्ने कम्पनीहरू बराबरी रहेका छन्। कारोबार रकम भने सोमबार 7,12,00,000,000 नागेको छ। सोमबारको कारोबारमा सबैभन्दा बढी शेयर मूल्य बढ्नेमा हाइड्रो पावर कम्पनीहरू रहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले समग्र उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हेटौडामा सोमबार उद्योग संघ मकवानपुरको 20 वार्षिक साधारण सभा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले उद्योग क्षेत्रको विकासका लागि प्रदेश सरकार योजनाबद्ध रूपमा लागि परेको बताउनुभयो।
आर्थिक समाचार सुन्दै हुनुहुन्थ्यो भुवन आचार्यबाट। पालो भएको छ खेल समाचारको।
काठमाडौँमा जारी प्रधानमन्त्री पीएम कप टी20 क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरूआत गरेको छ। टीयु क्रिकेट मैदानमा कर्णाली प्रदेशलाई 63 रनले पराजित गर्दै समूह ए अन्तर्गत विजयी शुरूआत गरेको हो। 117 रनको लक्ष्य पछ्याएको कर्णाली 14.4 ओभरमा अल आउट हुँदै मात्र 53 रन जोड्न सक्यो। कर्णालीका लागि अर्जुन खर्तीले सर्वाधिक 16 तथा कप्तान रविन्द्र शाहीले 15 रन जोडे। आर्मीका लागि जितेन्द्र मुखियाले सर्वाधिक 4 विकेट हात पारे। सुशान भारी र आलमले 2-2 विकेट लिए। सोमपाल कामी र विक्रम सोबले 1-1 विकेट हात पारे। यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको आर्मीले 19 ओभर 1 बलमा अल आउट हुँदै 116 रन जोड्यो। आर्मीका लागि कप्तान विनोद भण्डारीले 29 रनको योगदान गरे। हरि चौहानले 20 रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान 10 रनमा आउट भए। सोमपाल कामी 9 रनमा आउट हुँदा जितेन्द्र मुखिया 8 रनमा अभिजित रहे। कर्णालीका प्रकाश जैसीले 3 विकेट लिए। अनुज चुनराले 2 तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले 1-1 विकेट लिए। जितपछि आर्मीले पहिलो खेलमा 2 अंक जोडेको छ। आर्मी समूहको शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा सहभागी 10 टीमलाई 2 समूहमा विभाजन गरिएको छ। समूह एमा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर 1 रहेका छन्। समूह बी अन्तर्गत एपीएफ क्लब, प्रदेश नम्बर 2, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन्। सबै समूहका विजेता र उपविजेता टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताको फाइनल खेल माघ 5 गते हुनेछ।
खेल समाचार सुन्दै हुनुहुन्थ्यो गिरिशा उपाध्यायबाट। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा आंशिकदेखि सामान्य बद्दी रही 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै पूर्वी तथा पश्चिमी हिमाली भेगका 1-2 स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 21.2 डिग्री सेल्सियस, न्यूनतम 5 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:27 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्र निर्माता पृथ्वी नारायण शाहको 300 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी आज मनाइँदै वीर पुर्खाको बलिदानबाट निर्माण भएको मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभावक हामी सबैको भएको राष्ट्रपति विद्यादेवी भण्डारीको धारणा। कोरोना संक्रमण दर बढ़दै गएपछि आजदेखि माघ 15 गतेसम्म देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय। आजबाट 12-17 वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरस विरूद्धको खोप लगाइँदै नारायणहिटी संग्रहालय परिसरमा जग्गा भाड़ामा लगाउने कार्यमा मिलेमतो देखिएको हुन सक्ने छानबिन समितिको निष्कर्ष। बढ़ी विद्युत खपत गर्ने उद्योग स्थापना गर्न निजी क्षेत्रलाई सरकारको आह्वान र काजाकिस्तानको पछिल्लो अवस्थाबारे चीन र काजाकिस्तानका विदेश मन्त्री बीच वार्ता। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्ते।